بالله العلي العظيم، حسبنا الله ونعم الوكيل، نعم المولى ونعم النصير. أعوذ بالله من الشيطان اللعين الرجيم، بسم الله الرحمن الرحيم. حمدا لك يا ذا الجود والإحسان والفضل والطول والامتنان، وصلاة وسلام على من لا ينطق عن الهوى إن هو إلا وحي يوحى. حبيب قلوبنا وشفيع ذنوبنا وطبيب نفوسنا، مولانا ومولى الثقلين، جد الحسن والحسين، أبي القاسم المصطفى محمد. وعلى آله الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا. لا سيما على الإمام المنتظر والحجة الثاني عشر واللعنة الدائمة الباقية على أعدائهم ومنكري فضائلهم وغاصبي حقوقهم من الأزل إلى قيام يوم الدين. أما بعد، فقد قال الله سبحانه وتعالى في محكم كتابه ومتقن خطابه وهو أصدق القائلين وقوله الحق، بسم الله الرحمن الرحيم: إن الله اصطفى آدم ونوحا وآل إبراهيم وآل عمران على العالمين ذرية بعضهم من بعض والله سميع عليم. صلوات. لائق عزت احترام مومنین اور مومنات، تزاداران مظلوم کربلا، فرش ازائے سید الشہداء ہے اور اہل بیت اطہار علیہم الصلاۃ والسلام کی احادیث کا رزق جو اس فرش ازا سے بٹتا ہے اور یہ سلسلہ جاری و ساری ہے، پروردگار عالم کا شکر کرتے ہیں کہ اس نے ہمیں یہ سعادت نصیب فرمائی کہ اس دسترخوان رزق آئمہ اطہار علیہم الصلاۃ والسلام پر ہمیں آنے کی اس نے توفیق عطا کی. اذان محترم، اللہ نے اپنے بندوں کو بہت ساری نعمتوں سے مالا مال فرمایا. ابھی انسان معرض وجود میں نہ آیا تھا مگر پروردگار عالم کی نظر کرم کا مرکز تھا. رب ذوالجلال نے اپنے کرم، لا متناہی کرم و جود و سخا کے نتیجے میں اسے نعمت وجود سے مالا مال فرمایا. اس دنیا میں آیا نہیں تھا اور ہوا. پروردگار عالم نے اسے وادی عدم سے وادی وجود عنایت فرمایا. یعنی کہ جو انسان एक वादी अदम में, वादी अदम यानी कि एग्जिस्ट ना करना इंसान का, और फिर परवरदिगार आलम ने नेमत वजूद अता की, और उसके बाद जब वो इस दुनिया में आया तो सिर्फ उसे दुनिया में ले आकर परवरदिगार आलम ने अकेला तनहा ना छोड़ा। उसके वजूद के बाद जो जो तकाजे थे उसके वजूद के सारे तकाजे पूरे फरमाए। अब अगर उसे रिस्क चाहिए तो अल्लाह उसे रिस्क दे रहा है, अब उसे अगर सांस चाहिए तो सांस लेने के लिए हवा चला रहा है, ऑक्सीजन को फजा के अंदर परवरदिगार आलम रख रहा है। अब अगर वो इतना छोटा है कि अपनी मर्जी से अपने कपड़े बदल नहीं सकता, खुद अपनी ताकत के जरिए से अपना रिस्क फराहम नहीं कर सकता, तो प्यार और मोहब्बत और शफकत करने वाली मां अल्लाह इनायत कर रहा है, और सिर्फ मां नहीं दे रहा, मां के दिल में मोहब्बत अता करके ममता डालकर इनायत कर रहा है। और ऐसी ममता और ऐसी मोहब्बत है उस मां के दिल में कि मां ठंडी रातों में गीले बिस्तर पर खुद सो जाती है और बच्चे को सूखे बिस्तर पर, गर्म बिस्तर पर सुलाती है, और उस मां को भी अपने बच्चे की परवरिश के लिए जो वसाइल चाहिए उन वसाइल के फराहम करने का एक जरिया वसीला बाप भी करार दिया। यानी कि ये दुनिया वो दुनिया है, ये इंसान वो इंसान है कि इस दुनिया में आने के फौरन बाद से वसीलों को इस्तेमाल कर रहा है। तो ये इंसान, हजरत इंसान जो बगैर वसीले के इब्तिदाए हयात में, बल्कि सारी जिंदगी में वसीले के अंदाज बदलते रहते हैं, इंसान वसीले का इनकार कर नहीं सकता। बल्कि आपकी खिदमत में यह अर्ज करूं, अल्लाह ने इंसान को जो ये आंखें दी हैं, आपसे सवाल यह है कि क्या ये जो दो बॉल्स हैं, ये जो आई बॉल्स हैं, क्या ये हैं जो देखती हैं? क्या ये हैं जो देखती हैं? ये जो इंसान को परवरदिगार आलम ने दो कान दिए, दो सुराख दिए हैं कि जिनमें कुछ हड्डियां हैं कि जिनसे जाकर टकराती है जब आवाजें, तो इंसान हिस करता है, महसूस करता है कि कोई आवाज उसकी तरफ बढ़ रही है। सवाल यह है कि क्या ये दो कान हैं जो सुनते हैं या कोई और शय है जो सुनती है? मस करने वाले कुव्वत लामिसा, ये हाथ है जो मस करते हैं या मस कोई और शय करती है या बतलाने वाली शय कोई और है? पता चला कि ये आंखें कलर के वो सिग्नल्स जहन को और अकल को प्रोवाइड करती हैं कि जो अकल तय करती है कि नजर आने वाली शय क्या है। ये दो कान इंसान को जो आवाजें उसकी तरफ बढ़ती हैं और उसकी उन हड्डियों से टकराती हैं, ये कान इंसान की दिमाग को, अकल को वो सिग्नल्स प्रोवाइड करते हैं कि अकल फैसला करती है कि कानों में पड़ने वाली आवाज कौन सी है। इसके माना यह हुए कि ये आंखें नहीं देखती, ये देखने का वसीला है। ये कान नहीं सुनती, ये कान नहीं सुनते, ये सुनने का वसीला है। इंसान का ये छोटा सा वजूद बगैर वसीलों के चल नहीं सकता, तो फिर परवरदिगार आलम से मुत्तसिल होने के लिए बगैर वसीले के इंसान कैसे मुत्तसिल हो सकता? इंसान को अपने वजूद के लिए परवरदिगार आलम ने वसाइल यानी कि वसीले अता किए, और बहुत सारी नेमतें अल्लाह ताला ने अपने बंदे को अता की हैं, अपने बंदों को। नेमतों का जिक्र कुरान करीम में इस तरह से आया, बिस्मिल्लाहिर्रहमानिर्रहीम, व इन तउद्दू नेमतल्लाहि ला तुहसुहा, अगर तुम परवरदिगार आलम की नेमतों को गिनना चाहो, तुम उसकी नेमतों का इहाता नहीं कर सकते। जिंदगी छोटी है, उसकी नेमतें ज्यादा हैं, मगर इन नेमतों के अंदर परवरदिगार आलम ने इंसान को एक ऐसी नेमत अता की है कि जो इन नेमतों में बहुत अच्छी और बहुत मुहिम नेमत है, बहुत बड़ी नेमत है, और उसका वादा परवरदिगार आलम ने खुद लिया है। और वो वादा क्या है? बिस्मिल्लाहिर्रहमानिर्रहीम, इन्ना अलैना ललहुदा व इन्ना लना ललआखिरत वल उला। याद रखना, यह पूरा वजूद हमने तुम्हें अता किया, मगर ये वजूद तुम्हारा नहीं, तुम्हारे पास अमानत है, मेरी दी हुई एक शय है जो मैंने तुम्हारे पास अमानतन रखवाई है कि जिसका सवाल कल मैदाने हश्र में होगा कि ये आंखें जो मैंने दी थी इन्हें कहां इस्तेमाल किया, ये हाथ जो मैंने तुम्हें दिए थे इनसे क्या किया, ये कदम जो तुम्हें दिए थे, पांव दिए थे, इनके जरिए से चलकर कहां गए। बिल्कुल उसी तरह से कि जैसे एक ड्राइवर अपने मालिक की गाड़ी चला रहा होता है, उसी तरह से ये वजूद परवरदिगारे आलम ने अपने बंदों को दिया है और इस दुनिया के अंदर भेजा कि जिसे मजरातुल आखिरा कहा जाता है, आखिरत की खेती है ये दुनिया, जो इस दुनिया में बोगे वो उस आखिरत में काटोगे। अच्छा, मैं बहुत ज्यादा इस चीज की तरफ आगे नहीं बढ़ूंगा, मैं मुतसिल होना चाहता हूं अपने मौजू से, लेकिन जो सबसे बड़ी नेमतों में से एक नेमत है परवरदिगार आलम ने, वो नेमत नेमत हिदायत अता की कि जिस नेमत के नतीजे में इंसान अपनी जिंदगी को उस रास्ते पर गुजार सकता है और वैसे गुजार सकता है कि जैसे रब्बे जुलजलाल ने चाहा है और मुनिम हकीकी ने चाहा है। ये नेमत हिदायत इतनी बड़ी नेमत है कि अगर इंसान के पास ये नेमत हिदायत न हो तो फिर उसे पता कैसे चलेगा कि मुझे अल्लाह को खुश करने वाली जिंदगी कैसे गुजारना है। लिहाजा ये परवरदिगार आलम का शुक्र करने का मकाम है कि उसने अपने बंदों को हिदायत नसीब की, और हिदायत अता करने वाले हादियाने बरहक अल्लाह ने अपनी जानिब से भेजे। अच्छा, इसके लिए एक बहुत छोटी सी मिसाल। इंसान, अब जैसे मैंने वसीले की बात की आपकी खिदमत में, क्या बात है, इंसान छत पर जाना चाहता है लेकिन वो ये कहे कि मुझे सीढ़ियों से नहीं जाना है, मैं खुद अपने बलबूते पर छत पर पहुंचना चाहता हूं, ना लिफ्ट ना सीढ़ी, तो पहुंच सकेगा इंसान? नहीं पहुंच सकेगा, नहीं पहुंच सकेगा। इसके माना क्या हुए कि अगर वसीले का इनकार करेगा तो मकसद और हदफ तक नहीं पहुंच सकेगा। सीढ़ी का क्या काम है? सीढ़ी का यह काम है कि जो नीचे होता है उसे ऊपर वाले से जोड़ देती है और जो ऊपर होता है उसे नीचे वाले से जोड़ देती है। सीढ़ी सीढ़ी ना हो, यानी कि सीढ़ी का जो काम है वो काम पूरा ना हो अगर या नीचे से जुड़ी हुई ना हो या ऊपर से जुड़ी हुई ना हो। यानी क्या, अगर नीचे से जुड़ी हुई नहीं होगी तो ऊपर नहीं पहुंचा सकती, और अगर ऊपर से जुड़ी हुई ना हो तो नीचे नहीं ला सकती। परवरदिगारे आलम ने अपनी बारगाह से अपने बंदों के लिए कुछ ऐसे वसीले नसीब किए और अता फरमाए कि जो एक तरफ से परवरदिगारे आलम से जुड़े हुए हैं, एक तरफ से अल्लाह के बंदों से जुड़े हुए हैं। और वो जुमला जो मैंने कल आपकी खिदमत में अर्ज किया था, वो एक मरतबा फिर आपकी खिदमत में अर्ज करता चलूं कि हमारी बात लेकर परवरदिगार आलम की बारगाह तक पहुंचाते हैं और उसके पैगाम लेकर हम तक पहुंचाते हैं। और फिर वो ट्रांसफॉर्मर वाली मिसाल जो कल हमने अर्ज की थी वो यहां पर बिल्कुल फिट बैठेगी। लेकिन परवरदिगार आलम ने अपनी अपने बंदों की हिदायत का जो आगाज किया है, हजरत आदम अलैहिस्सलाम के दौर से आगाज हुआ। और उसूले काफी की एक हदीस का इस्तेफादा और उसका मफहूम यूं कि अल्लाह ने इस कायनात में हिदायत लेने वाले को पहले नहीं भेजा, पहले हिदायत देने वाले को इस दुनिया में भेजा है और फिर हिदायत लेने वाले को भेजा। इसके माना यह हुए कि रूए जमीन कभी भी हिदायत देने वाले से खाली नहीं रही। ना फकत यह कि खाली नहीं रही बल्कि कयामत तक कभी खाली नहीं रहेगी, इसलिए कि ये अल्लाह का वादा है इन्ना अलैना लल्हुदा। लेकिन जब ये अल्लाह ने वादा किया कि इन्ना अलैना लल्हुदा, तो फिर इन्ना लना लल आखिरत वल उला भी वही कह रहा है। याद रखना, हिदायत की जिम्मेदारी हम दे रहे हैं तो फिर आखिरत में सवाल करने का हक भी हमें है। हजरत आदम अलैहिस्सलाम के दौर में इंसानियत और फिक्र इंसानी उस बुलंदी और उस उरूज पर नहीं थी। यही वजह थी कि हजरत आदम अलैहिस्सलाम के दौर में जो हम वाकया देखते हैं वो इसी अंदाज के हैं। हमने बात का आगाज क्या किया है कल कि इमाम हुसैन अलैहिस्सलाम, दुरूद भेजिएगा मिलकर, اور میراث انبیاء. امام حسین علیہ السلام اگر آدم کے وارث ہیں تو یہ دیکھنا ہوگا کہ آدم کی وراثت کیا کیا ہے. حضرت آدم علیہ الصلوۃ والسلام جنت الفردوس میں, جنت میں, عالم بالا میں, اور پروردگار عالم نے جب حضرت آدم علیہ السلام کے اس جسد خاکی کو خلق فرمایا اور اس کے بعد ایک مرتبہ ملائکہ کی طرف رخ کر کے یہ کہا, ملائکہ کی طرف رخ کر کے کیا کہا, وَإِذَا سَوَّيْتُهُ وَنَفَخْتُ فِيهِ مِنْ رُوحِي. وَإِذَا سَوَّيْتُهُ, سَوَّيْتُهُ کا معنی کیا ہے, جب میں اسے ٹھیک ٹھیک بنا لوں. وَإِذَا سَوَّيْتُهُ, جب میں تیار کر لوں جسد خاکی حضرت آدم علیہ السلام کو, پروردگار عالم نے کہا کہ جب میں وَإِذَا سَوَّيْتُهُ وَنَفَخْتُ فِيهِ مِنْ رُوحِي, اور اس میں جب میں اپنی روح پھونک لوں, فَقَعُوا لَهُ سَاجِدِينَ, تو تم سارے کے سارے اے ملائکہ اور جتنے بھی اللہ تعالیٰ کے مخاطب افراد تھے اس وقت عالم بالا میں, پروردگار عالم نے سب سے کہا تھا فَقَعُوا لَهُ سَاجِدِينَ, تم سارے کے سارے آدم کے سامنے سجدہ ریز ہو جانا. فَسَجَدُ الْمَلَائِكَةُ كُلُّهُمْ أَجْمَعُونَ إِلَّا إِبْلِيس, لیکن سب نے سجدہ کیا سوائے ابلیس کے. فَسَجَدُ الْمَلَائِكَةُ كُلُّهُمْ, سارے کے سارے, اجمعون تاکید کے لیے آ رہا ہے, کلہم بھی آ رہا ہے, اجمعون دوہری تاکید آ رہی ہے کہ ملائکہ میں سے کوئی ایک بھی نہیں تھا ایسا کہ جس نے سجدہ نہ کیا ہو, اِلَّا ابلیس, سوائے ابلیس کے. کیا کیا, ابا, انکار کیا, واستکبر, تکبر کیا, وکانا من الکافرین, آدم کو سجدہ نہ کر کے ابلیس کافرین میں سو گیا. اچھا اب وہ شیطان, شیطان ہی کیا کہ جو پروردگار عالم کے ساتھ ڈیل آفر نہ کرے. ایک مرتبہ پروردگار عالم سے بات کرتا ہے, کہتا ہے کہ اے خدا میں تیرے سامنے ایک ڈیل رکھتا ہوں. بات کو سمجھانے کے لیے میرے الفاظ ہیں, دیکھ یہ ایک سجدہ معاف کر دے, اس کے بعد تجھے اتنے سجدے کروں گا, اتنے سجدے کروں گا کہ کائنات میں کوئی ایسا چپا نہ ہوگا کہ جہاں پر میں نے تیرے لیے سجدہ نہ کیا ہو. اب کیا ہوا, ایک طرف کثرت آ گئی اور ایک طرف حکم خدا آ گیا. ہم اور آپ کیا کرتے ہیں, جب ہم کثرت کو کسی ایک طرف دوڑتا ہوا دیکھتے ہیں, ہم اور آپ بھی اس کثرت کی کثرت کے پیچھے بھاگنا شروع کر دیتے ہیں, یہ سوچ کر کہ شاید یہ سارے کے سارے جس طرف جا رہے ہیں وہ ٹھیک سمت ہے. یہاں پر ایک مرتبہ دیکھیے یہ بات, تو انشاءاللہ پھر جب حضرت نوح علیہ الصلوۃ والسلام کی گفتگو ہوگی اور میراث نوح علیہ الصلوۃ والسلام کو ڈسکس کیا جائے گا تب یہ آپ کی خدمت میں عرض ہوگا. لیکن یہاں پر ایک طرف کثرت ہے اور ایک طرف حکم خدا ہے. جیت کس کی ہونی ہے, لازمن حکم خدا, لازمن حکم خدا. لیکن ابو ذر کو رسالت ماب صلی اللہ تعالی علیہ وآلہ وسلم نے جو جملہ کہا تھا وہ سن لیں, اے ابو ذر اگر ساری کی ساری خلقت ایک طرف ہو جائے اور علی ابن ابی طالب دوسری طرف ہو جائے تو جس طرف ذات علی ابن ابی طالب رہے تم اسی طرف جا کر کھڑے ہو جانا, اس لیے کہ حق وہی مڑتا ہے کہ جہاں پر علی ابن ابی طالب چلا جاتا ہے. یہ کمال علی ابن ابی طالب علیہ السلام ہے. اب آپ علی ابن ابی طالب علیہ السلام کی فضیلت کو سوچئے کہ اپنے آپ کو کتنا بلند کیا ہے کہ عین حق بن گیا ہے ذات علی ابن ابی طالب کا وجود. اچھا پروردگار عالم سے کیا کہا شیطان نے کہ مجھے یہ ایک سجدہ معاف کر دے, بس یہ ایک سجدہ. اللہ نے کہا کہ یہی ایک سجدہ چاہیے مجھے, یہی ایک سجدہ چاہیے تو میرا بندہ, اور اگر یہ سجدہ نہ دیا تو میرا بندہ نہیں. کہا نا من الکافرین. تو پھر شیطان نے کیا کہا, میں نہیں کرتا یہ سجدہ. کیوں, کیونکہ دماغ استعمال کرنے لگا, اللہ کے حکم کے سامنے اپنی لاجک چلانے کی کوشش کرنے لگا کہتا ہے خلقتنی من نار و خلقتہو من تین، اے خدا تو نے مجھے تو آگ سے بنایا اور اسے خاک سے خلق کیا، آگ پر خاک کو فوقیت نہیں ہے، آگ افضل ہے، خاک مفضول ہے، مفضول کو جو افضل ہوتا ہے وہ سجدہ نہیں کرتا. اسی لیے علماء کرام بیان کرتے ہیں کہ اول من قاس ابلیس، سب سے پہلے جس نے قیاس کیا یعنی کہ حکم خدا کے سامنے جس نے اپنی عقل چلائی وہ شیطان تھا. اور پھر پروردگار عالم نے کہا کہ دیکھ مجھے یہ سارے کروڑوں سینکڑوں سجدے نہیں چاہیے، مجھے یہ ایک سجدہ اگر دے گا تو تو میرا بندہ ہے، نہیں تو پھر تو میرا بندہ نہیں ہے. پروردگار عالم نے قیامت تک کے آنے والے مسلمانوں مومنوں انسانوں کو یہ بتلا دیا کہ جو تو کرنا چاہے اسے عبادت نہیں کرتے، اسے نہیں کہتے، جو میں کروانا چاہوں اسے عبادت کہا جاتا ہے. اللہم صل علی محمد و آل محمد. عبادت کس کی ہے؟ خدا کی. تو حکم بھی کس کا چلے گا؟ خدا کا. اب یہاں پر انسان یہ نہیں کہے گا جیسا کہ ہم کرتے ہیں کہ ٹیلر میڈ اسلام دے دیجئے مولانا صاحب، کہ وچ فٹس مائی نیسیسٹیز اینڈ مائی سچویشن، یعنی کہ مجھے معاملہ یہ ہوتا ہے کہ جب ہم سے سوال کیے جاتے ہیں تو وہ سوال طلب فہم کے لیے نہیں ہوتے ہیں، یعنی کہ جو جواب ہوتا ہے نا، جو ہم سے جب سوال رکھا جاتا ہے تو سوال اس انداز سے ڈیزائن کر کے گھر پر محنت کی جاتی ہے آدھا گھنٹہ، اور محنت یہ کی جاتی کہ مولانا صاحب کو جب ہم سوال کرنے جا رہے ہیں تو کیسا سوال کریں، کس طرح سے سوال کریں کہ ہمیں یہ جواب مل جائے، یا یہ کہہ لیجئے کہ جب مجتہد کو یا مرجع کو ہم استفتا کرنا چاہتے ہیں، ان کی طرف سوال بھیجنا چاہتے ہیں تو اس انداز سے سوال کو ڈیزائن کرتے ہیں، اسے فریم ایسے کرتے ہیں تاکہ ہمیں اپنی مرضی کا جواب مل جائے. اور اگر خدا نہ خواستہ ہم ان کی مرضی کا یعنی ہماری مرضی کا جواب نہ آیا، پھر خیر نہیں ہے، مولانا کی بھی خیر نہیں ہے اور ان کی بھی خیر نہیں ہے مرجے کی. کیوں؟ کیونکہ جب ہم امام محمد باقر اور امام جعفر صادق علیہ الصلوۃ والسلام کی وہ حدیثیں کہ جو ہمیں پسند نہیں آتی اسے ہم ضعیف کہہ کر ڈسکارڈ کر دیتے ہیں، تو یہ تو معصوم کی بات ہی نہیں ہے جب ہم معصوم کے کلام کو ڈسکارڈ کرنے میں دیر نہیں لگاتے، حالانکہ ہم یہ بھی نہیں جانتے کہ ضعیف حدیث کی اوتھینٹیسٹی اور اس کی وقعت کتنی ہے. آیا ضعیف حدیث کو اٹھا کر ڈائریکٹلی ڈسٹ بن کے اندر ڈالا جا سکتا بھی ہے یا نہیں ڈالا جا سکتا؟ اور اگر ایسا ہے جیسا کہ اگر آپ یہ سمجھتے ہیں یا آپ نے بہت اس بارے میں علم حاصل کر رکھا ہے، تو پھر وہ کتابیں کہ جن کتابوں کے اندر علماء نے بڑی محنتیں کر کے کریا کریا جا کر حدیثوں کو جمع کیا ہے اور اس کے بعد حدیث کی کتابوں کے اندر وہ حدیثیں لکھی ہیں، تو کیوں لکھی ہیں؟ ترک کر کے چھوڑ کیوں نہیں دیں؟ لہذا کہا یہ جاتا ہے مولانا صاحب ٹیلر میڈ اسلام دے دیجیے ہمیں، یہ ہماری مرضی پر پورا اترے. چٹے امام صادق آل محمد، امام جعفر صادق علیہ الصلاۃ والسلام، خدمت میں ایک شخص آتا ہے مولا کے صحابی، اور آنے کے بعد یہ سوال کرتا ہے مولا کل رات ایک خواب دیکھا، انتہائی خوبصورت کپڑا آسمان سے زمین کی طرف نازل ہو رہا اور جگہ جگہ سے کٹا ہوا اور پھٹا ہوا ہے. اتنے میں ہم نے ایک شخص کو دیکھا کہ آیا اور اس کٹے ہوئے جا بجا کٹے اور پھٹے ہوئے کپڑے کے ٹکڑے میں سے انتہائی خوش نما کپڑا کہ جس میں سے ایک ٹکڑا اور کاٹ کر لے گیا. جیسے جیسے آ کر ٹکڑا کاٹ کر لے جانے والے لے جاتے رہے، وہ بدنما سے بدنما ہوتا چلا گیا. مولا یہ کیا ہے؟ امام علیہ السلام نے ارشاد فرمایا کہ یہ جو خوبصورت ترین کپڑا ہے یہ اسلام ہے، اور آ کر کاٹ کر لے جانے والے اسے فالو کرنے والے وہ افراد ہیں کہ جو اپنی پسند کی شے اس میں سے نکال کر لے جاتے ہیں, پورا اسلام نہیں لیتے. ادخلوا فی السلم کافا, اسلام میں پورے کے پورے داخل ہو جاؤ, اس لیے کہ اسلام ایک ایسا کمپلیٹ کوڈ آف لائف ہے کہ جس میں جب انسان مکمل طور سے داخل ہوتا ہے تو پھر اپنے کمال کو پہنچتا ہے. لیکن یہاں پر بات کیا ہوئی, شیطان کیا کہہ رہا ہے؟ شیطان کہہ رہا ہے کہ یہ ایک سجدہ چھوڑ دے. پروردگار عالم نے کہا یہی ایک چاہیے, یعنی کہ تعبد, تعبد چاہیے مجھے, تسلیم چاہیے, تسلیم, ٹوٹل سرنڈر ہو جانا ہے پروردگار عالم کی بارگاہ میں. جو وہ حکم کر رہا ہے اسے پورا کرنا ہے. تو یہ ایک پیغام, آگے بات کو بڑھایا جائے. حضرت آدم علیہ الصلوۃ والسلام ہیں, ایک مرتبہ جب یہ سجدہ کروایا, سب نے سجدہ کیا. اب غور سے سنیے گا, غور سے سنیے گا بات کو. فسجد الملائکۃ کلہم اجمعون الا ابلیس, ابلیس نے سجدہ نہیں کیا. ابا واستکبر وکان من الکافرین. میرا سوال ہے, ابلیس آدم کو سجدہ نہ کر کے کافروں میں سے ہو گئے, ٹھیک ہے, یہ بات تو سمجھ میں آ گئی. اب سوال, یعنی کہ آدم, یعنی کہ ابلیس غیر خدا کو سجدہ نہ کرنے کی وجہ سے کافر ہو گیا؟ میں کیا کہہ رہا ہوں, یعنی کہ ابلیس کو پروردگار عالم نے کیا کہا تھا, آدم کو سجدہ کرنا ہے, اس سجدے کے نہ کرنے کی وجہ سے ابلیس کافرین میں سے ہو گیا. کیا غیر خدا کو سجدہ نہ کرنے کی وجہ سے ابلیس کافروں میں سے ہو گیا؟ جواب, پروردگار عالم جو سجدہ کروا رہا ہے یہ سجدہ حکم خدا سے ہو رہا ہے, اور یہ آدم کو جو سجدہ کروایا جا رہا ہے پروردگار عالم سجدہ تعظیمی کروا رہا ہے. عظمت کا سجدہ ہے یہ, تعبد کا سجدہ نہیں ہے, عبادت کا سجدہ نہیں ہے. عبادت آدم کی عبادت نہیں کروا رہا ہے خدا تعالیٰ سجدہ کروا کے, پروردگار عالم آدم کی تعظیم کروا رہا ہے. تو ایسا کیا تھا آدم کے اندر؟ اللہ نے نہیں کہا وَإِذَا سَوَّيْتُهُ فَقَعُوا لَهُ سَاجِدِينَ, اللہ نے کہا وَإِذَا سَوَّيْتُهُ وَنَفَخْتُ فِيهِ مِنْ رُوحِ, جب میں بنا کر اس میں اپنی روح پھونک دوں. بات کو ایک مرحلہ اور آگے بڑھا دوں, جناب عبد السلام حروی محضر مبارک کے سلطان العرب والعجم باب الحوائج آقا ابو الحسن علی ابن موسی رضا علیہ الصلوۃ والسلام کی بارگاہ میں آئے, آنے کے بعد ایک مرتبہ سوال کیا کہ مولا سمجھائیے کہ ماجرا کیا ہے. امام رضا علیہ السلام نے ارشاد فرمایا کہ پروردگار عالم نے حضرت آدم علیہ السلام کو خلق کیا. سنیے گا غور سے, حضرت آدم علیہ السلام کو خلق کرنے کے بعد ہمیں صلب آدم میں رکھا, یعنی کہ اہل بیت علیہ السلام کو, ان کے انوار کو یا ان کے وجود کو پروردگار عالم نے جس انداز سے بھی تھا حضرت آدم علیہ الصلوۃ والسلام کے صلب میں قرار دیا, اور جب ہمیں صلب آدم میں قرار دے دیا تو پھر ہماری تعظیم کے لیے رخ آدم کی طرف سجدہ کروایا. دراصل یہ جو سجدہ تھا یہ رخ آدم کی طرف تھا, مگر یہ ہماری تعظیم کروا رہا تھا پروردگار عالم ملائکہ سے. اور اس کے بعد وہ قرآن کریم کی آیت کی جس کے اندر وَعَلَّمَا آدَمَ الْأَسْمَاءَ كُلَّهَا, کہ پروردگار عالم, سورہ بقرہ آیت نمبر 33, کہ پروردگار عالم نے حضرت آدم علیہ السلام کو وَعَلَّمَ آدَمَ الْأَسْمَاءَ كُلَّهَا, پروردگار عالم نے سارے کے سارے اسماء آدم کو سکھلا دیے, آدم کو تعلیم دے دیے. اور اس کے بعد پروردگار عالم نے ایک مرتبہ وَعَرَزَهُمْ عَلَى الْمَلَائِكَةَ, وَعَرَزَهُمْ عَلَى الْمَلَائِكَةَ, یہ ذرا سا نحوے عربی کی بات بھی آپ کی خدمت میں کرتا ہوا آگے بڑھوں کہ جو ذرا سا نحوے عربی کے اندر عربی گرامر کا شوق رکھتے ہیں وہ اس بات کو سمجھ جائیں گے کہ ہم کی ضمیر جو ہے وہ غیر ذوی العقول کے لیے نہیں ہے, ذوی العقول کے لیے استعمال ہوتی ہے. تو اگر پروردگار عالم نے یہ کہا ہوتا کہ وہ ارزہا, یعنی کہ پروردگار عالم نے وہ نام آدم کے بعد ملائکہ کی طرف پیش کیے, تو یہ کہا جاتا کہ غیر ذوی العقول یعنی کہ عقل نہ رکھنے والے نام ہوں گے کوئی. یہاں پر پروردگار عالم نے یہ نہیں کہا ہاں بلکہ کہا ہم, یعنی کہ جب اللہ نے وہ نام حضرت آدم علیہ السلام کو تعلیم دے دیے تو اس کے بعد ان ناموں کو پیش کیا ملائکہ کے سامنے. یہ وہ نام تھے کہ جو عقل رکھنے والے تھے, حکمت رکھنے والے تھے. اور جیسے ہی ان ناموں کو پروردگار عالم نے ملائکہ کے سامنے پیش کیا تو پیش کر کے کہا کہ اب ان انبئونی بہا اولائی الاسماء, تو پھر اب مجھے ان ناموں کے ذریعے سے پکار کر بتاؤ ان کنتم صادقین, اگر تم صادقین میں سے ہو. یہ بات کیوں ہوئی ہے؟ یہ بات اس لیے ہوئی ہے کہ جب اللہ نے کہا تھا انی جائل فی الارض خلیفہ, میں ہوں کہ جو زمین پر اپنا خلیفہ قرار دوں گا, تو ایک مرتبہ ملائکہ کہہ اٹھے, کیا کہہ اٹھے؟ تجعل فیہا من یفسد فیہا ویسفک الدماء, کیا تو زمین پر اسے خلیفہ بنانے والا ہے کہ جو خون بہانے والا ہے اور جو فساد کرنے والا ہے؟ تو پروردگار عالم نے اس وقت ان ملائکہ کو یہ کہہ کر خاموش کروا دیا تھا کہ انی عالم و مالا تعلمون, میں وہ جانتا ہوں جو تم نہیں جانتے. جب یہ کہہ دیا تو پروردگار عالم نے انہیں خالی نہیں پلٹایا, جو اللہ جانتا تھا وہ ملائکہ کو بھی بتلانا چاہا. یہی وجہ تھی کہ روایتوں کے مطابق جن ناموں کا ذکر اس آیت کے اندر ہوا ہے تفسیر نور الثقلین کے حوالے سے آپ کی خدمت میں عرض کروں, وہ نام کن کے تھے؟ وہ نام تھے نام علی ہو, نام حسن ہو, نام حسین ہو, نام رسالت ماب ہو, نام فاطمہ زہرا, پنجے تنے پاک, آئمہ اتھار علیہ السلام کے نام تھے, کہ جن ناموں کو جب حضرت آدم علیہ السلام کو تعلیم دیا, یعنی کہ ان ناموں کو اور ان ناموں کی جو ہستیاں ہیں ان کی محبت و ولایت کو حضرت آدم علیہ السلام کی طرف پیش کیا گیا, انہوں نے قبول کر لیا. جب انہوں نے ان کی محبت و ولایت کو قبول کیا پھر منصب نبوت پر فائز ہوئے حضرت آدم. یعنی کہ اللہ نے اپنے کسی نبی کو نبوت کا درجہ اس وقت تک عطا نہ کر دیا کہ جب تک ائمہ اطہار کی امامت کا اقرار نہ لے لیا. اب اللہ تعالیٰ نے جب آدم علیہ الصلوۃ والسلام سے ائمہ معصومین علیہ السلام کی امامت کا اقرار لینے کے بعد ملائکہ کو جواب دینا چاہا تو اس انداز سے جواب دیا کہ دیکھو یہ وہ نام ہے کہ جن کا وجود صلب آدم میں موجود ہے, جن کی وجہ سے میں آدم کو اس وقت زمین پر اپنا خلیفہ بنا کر بھیج رہا ہوں. تم میں وہ ہستیاں نہیں ہیں کہ جو آدم کے وسیلے سے بعد میں اس دنیا میں آنے والی ہیں, بلکہ یہ جملہ آپ کی خدمت میں کیا عرض کروں کہ ایک بات ہوتی ہے جو عام سطح پر ہوتی ہے اور ایک بات ہوتی ہے جو سطح عمومی سے ذرا سی بلند ہوتی ہے. ذرا سا آپ روایتوں کا مطالعہ کیجئے تو آپ کو اندازہ ہو جائے گا کہ اللہ نے اگر آدم کو بھی جن ہستیوں کی محبت میں خلق کیا ہے, اگر آدم کو پروردگار عالم وجود عنایت کر رہا ہے, مجھے ایک بات بتائیے کہ حضرت آدم علیہ السلام کا وجود پہلے ہے یا نور محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کا وجود پہلے ہے؟ میں اس طرف نہیں جانا چاہتا ورنہ بات ہمارے کانٹیکس سے باہر چلی جائے گی اور ٹاپکس کے پھر ریلیونس ہی نہیں رہے گی. ایک مرتبہ جب ملائکہ نے دیکھا تو پھر ملائکہ نے یہ جملہ کہا کہ ہم وہ نہیں جانتے جو تو جانتا ہے, وہ شے کہ جو آدم علیہ الصلوۃ والسلام کو بھی فضیلت عنایت کر رہی ہے وہ قبول کرنا ہے اسماء ائمہ اطہار علیہم الصلوۃ والسلام کو روایات کے مطابق. لیکن اب جیسا کہ ہم نے آپ کی خدمت میں حضرت امام رضا علیہ السلام کی ایک حدیث عرض کی تھی, ٹھیک ہے, ایک اور آیت قرآنی, بسم اللہ الرحمن الرحیم, فتلقى آدم من ربه کلمات فتاب علیہ. حضرت آدم عالم بالا میں ہیں, ملائکہ سجدہ کر چکے, اور ایک مرتبہ جب حضرت آدم علیہ السلام نے دیکھا کہ عالم بالا میں جتنے اللہ کی مخلوقات ہیں سب نے آدم کو سجدہ کیا, اس آیت کے جس کو میں نے پڑھا اس کا کیا ترجمہ ہے؟ فتلقا آدم من ربہ کلمات فتاب علیہ, اللہ نے کچھ کلمات تعلیم فرمائے آدم علیہ السلام کو کہ جن کلمات کے ذریعے سے حضرت آدم نے توبہ کی, فتاب علیہ, انہ ہو التواب الرحیم, اور اللہ تعالیٰ تو اس کی شان یہ ہے کہ وہ بہت بڑا معاف کرنے والا اور بہت رحم کرنے والا ہے. اس آیت کی طرف بڑھنے کے لیے یہ بات عرض کرنے لگا ہوں کہ جب حضرت آدم علیہ السلام عالم بالا میں ہیں, شجرہ ممنوعہ کا اللہ نے کہہ دیا ہے کہ اس شجرے کے قریب مت جانا, اور ایک مرتبہ حضرت آدم علیہ الصلوۃ والسلام سے ترک اولا سرزد ہوا, اور جب ترک اولا سرزد ہو گیا, اب بات بہت طولانی ہے, میں صرف مختصر کر کے اتنا آپ کی خدمت میں عرض کروں گا کہ جب زمین پر آ گئے اس کے بعد بار بار یہی کہتے تھے, ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنکونن من الخاسرین, اے خدا ہم نے اپنے ظلم اپنے نفس پر ظلم کیا, اور اگر تو نے ہمیں معاف نہ کیا تو ہم سے بڑا خسارے والا کوئی نہیں ہے. ٹھیک, 40 سال تک حضرت آدم علیہ السلام دعائے مغفرت کرتے رہے, یہاں تک کہ جب 40 سال مکمل ہو گئے تو ایک مرتبہ جناب جبریل تشریف لے کر آئے حکم خدا سے حضرت آدم علیہ السلام کے پاس, اور آنے کے بعد یہ کہا کہ اللہ نے پیغام بھجوایا ہے آپ کی طرف کہ اے آدم آپ دعا تو کر رہے ہیں مگر وسیلہ اختیار نہیں کر رہے. ہماری تقریر کا آغاز جس نقطے سے ہوا تھا ہماری بات اسی نقطے کی طرف پہنچ گئی کہ اللہ نے ایک مرتبہ حضرت آدم علیہ الصلوۃ والسلام کو جناب جبریل کے ذریعے سے وہ کلمات فتلقا القا کیے آدم الاسماء کلہا, اللہ نے حضرت آدم علیہ السلام کو وہ کلمات تعلیم فرمائے کہ جن کلمات کے واسطے سے حضرت آدم علیہ السلام کی دعا قبول ہوئی, اور وہ کلمات ہم سب بہت اچھے سے جانتے ہیں فرش ازا کی برکت سے. لیکن ہوا کیا تھا عالم بالا پر حضرت آدم علیہ السلام کے زمین پر آنے سے پہلے پہلے؟ ایک دن, یہ پھر تفسیر نور الثقلین کے اندر ایک حدیث کے جس کے حوالے سے آپ کی خدمت میں عرض کر رہا ہوں, حضرت آدم علیہ السلام کے دل میں خیال آیا, اور وہ خیال یہ تھا, ایک سوال, اخلقت خلقا افضل منی, کہ کیا خدا نے مجھ سے افضل کوئی مخلوق کو خلق کیا ہوگا؟ اتنے سارے ملائکہ, سارے کے سارے ملائکہ میرے سامنے سجدہ ریز ہو گئے, اور حضرت آدم علیہ الصلوۃ والسلام کے دل میں احساس ایک مرتبہ آتا ہے کہ خلقت خلقا افضل منی, کیا کوئی تو نے ایسی خلقت ایسی مخلوق پیدا کی ہے کہ جو مجھ آدم سے افضل ہوگی؟ جیسے ہی حضرت آدم کے دل میں خیال آیا, یعلم خائنۃ العیون وما تخفی الصدور, جو دلوں کے اندر پیدا ہونے والے خیالات کو جاننے والا پروردگار ہے, ایک مرتبہ حضرت آدم علیہ الصلوۃ والسلام کی طرف وحی فرمائی اور کہا, اے آدم ذرا چہرہ بلند کر کے آسمان کی جانب دیکھیے گا. اور جیسے ہی حضرت آدم علیہ السلام نے آسمان کی جانب دیکھا تو یہ عبارت لکھی ہوئی تھی, لا الہ الا اللہ محمد رسول اللہ رحمت للعالمین وعلی امیر المومنین وفاطمۃ سیدۃ نساء العالمین والحسن والحسین سیدہ شباب اہل الجنت اجمعین. ایک مرتبہ حضرت آدم علیہ السلام سوال کرتے ہیں, یہ کہتے ہیں کہ اے پروردگار ان ناموں کی معرفت کروا, ان ناموں کی مجھے پہچان کروا. حضرت آدم کے ذہن میں کیا خیال آیا تھا؟ اخلقت خلقا افضل منی, پروردگار عالم نے حضرت آدم کو اسی وقت حکم کیا کہ آسمان کی جانب دیکھو, جب آدم نے آسمان کی جانب دیکھا تو ان ناموں کی تلاوت کی, اور ناموں کی تلاوت کر کے بتلایا, پوچھا کہ اے خدا بتائیے نام کن کے ہیں؟ اللہ تعالیٰ نے جواب دیا کہ جس کے بارے جو خیال تیرے ذہن میں آیا تھا اور تیرے سوال تھا اس سوال کا جواب ہے, یہی وہ ہستیاں ہیں کہ جنہیں میں نے خلق کیا جو تجھ سے افضل ہیں, لولا ہم لما خلقتک, یہ نہ ہوتے تو میں تجھے بھی خلق نہ کرتا. اللهم صل على محمد وآل محمد, لولا ہم لما خلقتک, اگر یہ نہ ہوتے تو میں تجھے بھی خلق نہ کرتا. ولا السما ولا الارض, حدیث قصہ کے الفاظ یاد آئے, انی ما خلقت السماء مبنیا ولا ارضا مدحیا ولا قمرا منیرا ولا شمسا مضیا ولا فلکا یدور ولا بحرا یجری ولا فلکا یسری الا فی محبت ہؤلاء الخمسۃ الذین هم تحت القصہ. یہ سب کچھ میں نے خلق ہی نہیں کیا, اگر کیا ہے تو ان ہستیوں کی محبت میں, ان پانچ ہستیوں کی محبت میں کہ جو چادر تطہیر چادر فاطمہ زہرا کے نیچے جمع ہو گئے ہیں. اور حضرت آدم علیہ الصلوۃ والسلام کو بھی اللہ نے وجود جو عنایت کیا ہے وہ ان ہستیوں کی محبت میں اور ان کی بدولت اللہ تعالیٰ نے عنایت کیا. اچھا, یہ بات میں اس لیے عرض کر رہا ہوں کہ ہماری جو گفتگو چل رہی ہے نا, وہ چل رہی ہے میراث انبیاء امام حسین علیہ السلام کی طرف, یا جو ایگزیکٹ ہمارا موضوع ہے وہ یہ امام حسین علیہ السلام اور میراث انبیاء. تو کہیں یہ بات ذہن میں نہ آئے کہ انبیاء کی میراث امام حسین علیہ السلام کو مل رہی ہے. صرف ایک جملہ آپ سن لیجئے گا کہ جس کی تفصیل انشاءاللہ آگے آنے والے دنوں میں آئے گی بشرطِ حیات و توفیق, کہ میراث انبیاء جو امام حسین کی طرف آ رہی ہے یہ حسین کو مل نہیں رہی ہے, حسین کی طرف واپس پلٹ رہی ہے. حسین کے صدقے میں انہیں ملی تھی اور حسین کی چیز حسین تک واپس آ رہی ہے. ٹھیک ہے, آدم علیہ الصلوۃ والسلام کو جو پروردگار عالم نے فرشتوں پر فضیلت عنایت کی اس کی وجہ تھی علم. من ارادا ان ینظر الى آدم فی علمہ, جو کل حدیث آپ کی خدمت میں عرض ہوئی کہ جو آدم کا علم دیکھنا چاہے. حضرت آدم علیہ السلام کو پروردگار عالم نے ان کی خصوصیت, ان کی خصیصہ یعنی کہ خصائص کی مفرد, کیا خاصہ تھا حضرت آدم علیہ السلام کا؟ علم. ملائکہ کے پاس بھی علم ہے, حضرت آدم علیہ السلام کے پاس بھی علم ہے, فرق کیا ہے؟ بہت مختصر سی ایک مثال, اور وہ مثال یہ ہے کہ اللہ نے حضرت آدم علیہ الصلوۃ والسلام کو جو علم دیا تھا اس میں ڈیولپ ہونے کی صلاحیت تھی, اور جو اللہ نے ملائکہ کو علم دے رکھا تھا وہ جو سکھلا دیا تھا وہی وہ کہہ دیا کرتے تھے. یعنی کہ اللہ نے جو انسانوں کو علم دیا ہے, ٹھیک ہے, انسانوں کو بھی یہ پروردگار عالم کی جانب سے یہ نعمت آگے فارورڈ ہوئی ہے, آدم اور ہم آدمی, اللہ نے ہمیں بھی یہ نعمت عطا کی ہے کہ ہمیں افئدہ, تو ہم نے کل آیت تلاوت کی تھی افئدہ, جس کے اندر آیا ہے افئدہ وہ طاقت ہے کہ جس سے انسان گیدر کی ہوئی نالج اور انفارمیشن اور ڈیٹا کو کوریلیٹ کر کے نئی انفارمیشن جنریٹ کرتا ہے. یعنی کہ وہ نالج کے جو اس دنیا کے اندر ہے اس نالج کو جمع کرتا ہے, اور جمع کر کے جو چیزیں اس دنیا کے اندر دیکھتا ہے ان کو دیکھتا ہے, سمجھتا ہے, اور ان چیزوں کے ذریعے سے نئی چیزیں ایجاد کر لیتا ہے. علم کی طاقت کیا ہے پتہ ہے؟ علم شہروں کو روشن کرتی ہے. علم وہ شے ہے کہ جو شہروں کو روشن, علم سمندر کی گہرائیوں کے اندر انسان کی ہدایت کرتا ہے. علم بیماریوں کو تشخیص کر کے مریضوں کا علاج کرتا ہے. علم دور دور کے علاقوں میں ہونے والے واقعات کی خبریں ہم تک سیکنڈوں میں پہنچاتا ہے. علم انسان کی صدا کو, آواز کو نینو سیکنڈز کے اندر ایک مکان سے دوسرے مکان بعید تک بہت جلدی پہنچا دیتا ہے. علم بہت ساری چیزوں کو ایک چھوٹی سی جگہ کے اندر لا کر بند کر دیتا ہے. علم کشش ثقل گریویٹی کی طاقت کا پتہ کرتا ہے. علم انسان کو لیے ہوا میں اڑا پھرتا ہے. انسان علم وہ ہے کہ جو انسان کو کیا عطا کرتا ہے پتہ ہے؟ جتنی اشیاء ہیں ان کو علم انسان کا غلام بنا دیتا ہے. جتنی طاقتیں ہیں علم انہیں انسان کا غلام دے دیتا ہے. اللہ تو پہلے ہی کہہ گیا وَسَخَّرَ لَكُمْ مَا فِي السَّمَاوَاتِ وَمَا فِي الْأَرْضِ, ہم نے تمہارے لیے مسخر کر دیا ان چیزوں کو کہ جو آسمانوں اور زمینوں میں ہیں. یعنی کہ جو چیزیں آسمانوں اور زمینوں میں ہیں वो हमने मुसखर करके तुम्हारी मुट्ठी में बंद कर दिया। मैं इल्म के लिए क्या क्या कहूं और क्या ना कहूं, बस इतना समझ लीजिए, इल्म अगर खामोश रहे तो कुरान है, अगर बोले तो अहले बैत है। और वो अफराद के जो ये कहते हैं कि सिर्फ कुरान हमारे लिए काफी हो जाएगा, हम हिदायत पा जाएंगे, वो इस बात को भूल जाएं, बहुत बड़ी गलती में है। इसलिए कि अगर ऐसा होता तो मेरे कायनात का रसूल, अल्लाह का हबीब ये बतला के जाता कि मैं तुम्हारे दरमियान कुरान छोड़कर जा रहा हूं, मा इन तमस्सक तुम भी लन तजिल्लु बादी, मैं कुरान छोड़कर जा रहा हूं, अगर तुम कुरान से मुतमस्सिक हो गए तो कभी गुमराह नहीं हो गए। अल्लाह ने, अल्लाह के हबीब ने ये नहीं कहा, अल्लाह ने कहा, अल्लाह के हबीब ने फरमाया कि मा इन तमस्सक तुम बेहमा इन्नी तारिकुन फीकुम सकलैन। एक बात बताइए कि कुरान हम और आप में से किस फर्द पर नाजिल हुआ? कुरान जो हम तक पहुंचा, जो नबी ने बतला दिया उसे हमने कुरान मान लिया, जो नबी ने बतला दिया उसे हमने कुरान मान लिया। नबी ने कहा अल्लाह एक है मानो, हमने कहा अकीदे तौहीद पर ईमान लाया। यानी कि अगर नबी या औलाद नबी को दरमियान से हटाकर सिर्फ कुरान तक भी जाना चाहोगे ना तो कुरान भी तुम्हें मिलने वाला नहीं है। यानी रसूल की देन है, अल्लाह ने कुरान तुम्हें बराह रास्त नहीं दिया है, अपने हबीब के वसीले से दिया है। और जब तुम्हें कुरान मिल गया तो तुम ये कहते हो कि मैं रसूल, औलाद रसूल को छोड़ूंगा। इसीलिए अल्लाह के हबीब ने बतलाया कि ये कुरान नातिक हैं और ये कुरान सामित हैं। याद रखना, अगर कुरान नातिक को समझना चाहते हो तो कुरान सामित को अगर समझना चाहते हो तो कुरान नातिक के दर पर अपने सरे तस्लीम को, ताजीम को झुकाना होगा। वरना क्या होगा? वरना दिन में नमाज 5 पढ़नी है ये भी पता नहीं कर पाओगे। वरना कितनी रकत कौन सी नमाज की है यह भी पता नहीं कर पाओगे। अकीम सलाता लिदुलू की शम्स इला गसक लैल व कुरान फजर, यह तो हुक्म है। अब यहां से कैसे मैं पता करूं कि फजर की 2 है, जोहर की 4 है, असर की 4 है, मगरिब की 3 है, इशा की 4 है? कायनात का हबीब अगर हमारी आपकी हिदायत के लिए ना आता और उनकी आल से आने वाले इमाम मासूम अगर ना होते तो याद रखिए हम गुमराह ही रह जाते। और ये कहा जाता है कि मैं अब कुरान करीम की तरफ और उस मौजू की तरफ नहीं जाना चाह रहा, मगर इतना कि बगैर अहले बैत के हम कुरान को भी ठीक से नहीं समझ सकते। कौन बतलाएगा कि कुरान की किस आयत का क्या माना है? तो इल्म अगर खामोश रहे तो कुरान, बोलने लगे तो अहले बैत। इल्म, यकीन जानिएगा मेरे जवानों, मेरे दोस्तों, मेरे अजीजों, अहले बैत के चाहने मानने वालों की पहचान रहा है हमेशा से इल्म। हम उस अली मुश्किल कुशा के मानने वाले हैं कि जब भी कायनात का कोई फर्द, कौम का कोई फर्द किसी मसले के अंदर गिरफ्तार होता था, उस मसले का हल नहीं पाता था तो हमारे और आपके मौला की खिदमत में हाजिर होता था मुश्किल का हल हासिल करने के लिए। हम कहां मुश्किल कुशा कहां, मगर इल्म हमारी और आपकी मीरास है। मैं सिर्फ एक छोटी सी बात करके आगे बढ़ना चाहता हूं कि जितना अच्छे से अच्छा हो सके, दुनियावी इल्म भी और उखरवी इल्म भी, ज्यादा से ज्यादा हासिल कीजिए और अपनी औलादों और अपने दोस्तों और अपने अजीजों को सीखने की तरगीब दीजिए। अपने आप को ऐसा बना लीजिए कि दुनिया हमारी और आपकी मोहताज हो जाए। यानी कि इंसान के पास ऐसा इल्म होना चाहिए, और देखिए यह बात किसी और से कही भी नहीं जा सकती कि जो अफराद बाबे इल्म से इल्म की भीख लेने के लिए अपना कचकोले गदा आगे करते हो, जिन अफराद को बाबुल इल्म के दर से इल्म की भीख मिलती हो, उन्हीं से तो ये बात कही जाएगी कि तुम्हारे पास तो बाबुल इल्म है, इल्म चाहिए ना, तो इल्म इल्म हासिल करने के लिए किस दरवाजे पर आओगे? इल्म के दरवाजे पर आओगे। और इल्म का दरवाजा अली इब्ने अबी तालिब अलैहि सलाम की जात है। दुनिया के अंदर जो जो उलूम है उन्हें हासिल करने की इंसान को कोशिश करनी चाहिए। अच्छा, तो ये बात हो गई इल्म की। तो जो वजह फजीलत है हजरत आदम अलैहिस्सलाम की मलाइका पर, वो वजह फजीलत है इल्म। मगर हम बात कर क्या रहे थे? फतलका आदमो मिन रब्बी कलिमातिन फताबा अलैह, परवरदिगार आलम ने हजरत आदम अलैहिस्सलाम को वो कलिमात तालीम फरमाए कि जिन कलिमात के वास्ते से, अब जरा गौर से सुनिएगा, मैं नतीजा खेज जुमला आपकी खिदमत में अर्ज करने लगा हूं कि अल्लाह ने हजरत आदम अलैहिस्सलाम को कलिमात सिखलाए, ये उसकी करीमी की इंतहा नहीं है क्या कि अल्लाह ने देखा कि 40 साल तक एक मरतबा हजरत आदम अलैहिस्सलाम दुआए मगफिरत कर रहे हैं मगर दुआ कबूल नहीं हो रही है, तो एक मरतबा हजरत आदम अलैहिस्सलाम की तौबा कबूल करने का बहाना भी अल्लाह ने फराहम कर दिया ये बतलाकर, यह सिखलाकर के ए आदम इन कलिमात के वास्ते से मुझसे मांगो, मैं मना नहीं करूंगा। और नामे पंजे तने पाक जब एक मर्तबा हजरत आदम अलैहिस्सलाम को सिखलाए गए हैं उन नामों के, उन कलिमात के जरिए से, कि जो बेहतरीन वसीले हैं इस दुनिया के अंदर, उनके जरिए से जब हजरत आदम अलैहिस्सलाम ने परवरदिगार आलम से दुआ की है तो अल्लाह ने कबूल कर ली, गोया बतला दिया कि जब आदम बगैर वसीले पंजेतन के न बख्शे जाए तो आदमी बगैर वसीले पंजेतन के कैसे बख्शा जाएगा। और ये जो रिवायत है, अब वो मैं आपकी खिदमत में अर्ज करूं कि एक मर्तबा छठे लाले विलायत सादिक आले मोहम्मद इमाम जाफर सादिक अलैहि सलाम की खिदमत में, शख्स आकर सवाल करता है कि उन कलिमात का जो आलम है वो क्या था, और इमाम अलैहि सलाम ने बयान किया कि वो नामे पंजतने पाक अलैहिस्सलाम थे और उसके बाद अल्लाह ताला ने हजरत आदम अलैहिस्सलाम की दुआ को कबूल किया, नामे रिसालत माब लिया, हजरत आदम अलैहिस्सलाम के दिल में सुरूर पैदा हुआ, मसरूर हुए, खुश होने लगे। पंजतन की पांच फर्दों में से एक फर्द का जब नाम नामे हुसैन लिया गया तो एक मरतबा हजरत आदम अलैहिस्सलाम का दिल गमगीन हो गया और सवाल किया है, जिब्राइल ये हुसैन कौन है? जनाबे अभी मैं मंजिले मसाइब से एक मरहला दूर हूं। बस हजरत आदम अलैहिस्सलाम को बताया जनाबे जिब्रील ने, वलदु का हाजा, आपके बेटे पर एक ऐसी मुसीबत आएगी, युसाबो बे मुसीबतिन तस्गुरु इंदहल मसाइब, एक ऐसी मुसीबत आएगी आपके इस बेटे पर कि जिस मुसीबत के सामने दुनिया की सारी मुसीबतें छोटी लगेंगी। सुना आपने, युसाबो बेमुसीबतिन वलदो का हाजा युसाबो बेमुसीबतिन तस्गुरो इंदहल मसाइब, आपके इस बेटे पर एक ऐसी मुसीबत टूटेगी कि जिस मुसीबत के सामने कायनात की सारी मुसीबतें छोटी होंगी। इसके माना हुए कि हुसैन इब्ने अली की मुसीबत का तकाबुल और किसी मुसीबत से नहीं किया जा सकता। यह गलती कभी ना कीजिएगा कि कोई आकर कहे कि देखो उस पर ऐसी मुसीबत पड़ी जैसे हुसैन पर मुसीबत पड़ी थी, नहीं हो सकता। ज़ियारत आशूरा में क्या पढ़ते हैं, ज़ियारत आशूरा का क्या जुमला है कि आप पर एक ऐसी मुसीबत पड़ी है कि जो मुसीबत अकबरहा व अफजाहा, कि इससे बड़ी और कोई मुसीबत नहीं थी। अरे जैसा इम्तिहान मौला हुसैन अलैहिस्सलाम का लिया गया वैसा इम्तिहान ना किसी नबी का लिया गया, ना कभी किसी नबी के वसी का लिया गया, हत्ता रिसालत माब का भी इतना बड़ा इम्तिहान नहीं लिया गया खुदा की जानिब से। तस्गुरो इंदहल मसाइब, के इस मुसीबत इमाम हुसैन अलैहिस्सलाम के सामने कायनात की सारी मुसीबतें छोटी हैं। इमाम हसन का एक जुमला याद दिला दूं, कि जब मौला हसन मुज्तबा के जिगर के टुकड़े कट कट कर तश्त में गिर रहे थे, मौला हुसैन इब्ने अली अपने भाई को एक मर्तबा देखकर रो रहे थे। मौला हसन ने कहा, भाई हुसैन तू मेरी मुसीबत पर रो रहा है, मैं जबकि तेरी मुसीबत को सोचकर रो रहा हूं। ला यौमा कयौमिका या अबा अब्दुल्लाह, ए मेरे भाई हुसैन तेरे दिन जैसा दिन कोई नहीं है। और जब हुसैन इब्ने अली के दिन जैसा कोई दिन नहीं है, तो फिर हुसैन इब्ने अली जिस जमीन में दफन है ना, उस जमीन जैसी भी कोई जमीन नहीं है। ये बात याद रखिएगा, बस ये बात अपने पहलू से बांध लीजिएगा और ये जुमला आपको बहुत सी जगहों पर काम आएगा कि हुसैन इब्ने अली जैसी मुसीबत और कोई मुसीबत नहीं। लेकिन अजीजान मोहतरम, जब यह बयान हुआ ना, तो रूए जमीन पर पहली मजलिसे अज़ा मुनअक़िद हो गई। जैसे ही हजरत जिब्राइल ने हजरत आदम अलैहिस्सलाम को ये कलिमात तालीम फरमाए और जैसे ही नामे मौला हुसैन अलैहिस्सलाम आया है, एक मर्तबा जनाबे आदम रोने लगे, कहा कि मेरा दिल कट गया, बयान मसाइब हुसैन बाद में हुआ, गिरिया आदम ने पहले किया है। तो मान लीजिए ना कि अल्लाह ने नाम हुसैन में एक तासीर रखी है कि जो सालिम फितरत रखने वाला, सलीमुल फितरत इंसान सुनेगा नाम हुसैन को, जरूर उसका दिल नरम होगा। देखिए कुरान करीम की आयतों में तासीर है या नहीं है, पढ़कर पानी पर दम करके मरीज को पिलाओ शिफा मिलेगी, ये हमारा अकीदा ईमान है या नहीं है? तो फिर कुरान नातिक के नामों में यह तासीर हो तो ताज्जुब की क्या बात है? ईमान नहीं है हमारा, बस हमारा ईमान कमजोर हो गया। क्योंकि हम अहले बैत से दूर हो गए, मादियात की तरफ इतना चले गए, हमने वसाइल और मटीरियल की तरफ इतना रुख कर लिया कि साहिब वसाइल को भूल गए। अच्छा, फबका आदमो व जिब्राइल बुका थकला, आदम भी रोए जिब्रील भी रोए। कैसे रोए? बुका थकला, ऐसे रोए कि जैसे बूढ़ी मां जवान के लाशे पर रोती है। इसके माना यह हुए कि जोर से रोना और चीख चीख कर रोना हुसैन इब्ने अली की मुसीबत पर और हुसैन इब्ने अली की मुसीबत के वाके होने से पहले, यह आदम की सीरत रही है और ये हमारी और आपकी फितरत का हिस्सा है। तो अगर कोई रो रहा है हुसैन इब्ने अली पर और बहुत शदीद गिरिया कर रहा है, तो वो अपनी फितरत के ऐन मुताबिक काम कर रहा है, उसे रोकिए नहीं। और मैं आपकी खिदमत में अर्ज करूं, बुजुर्गान ये बयान करते हैं, बुजुर्ग उलमा ये बयान करते हैं कि इंसान की मारिफत अगर बढ़ जाए और उसका ईमान मजबूत हो जाए, उसकी बहुत सारी निशानियां हैं। एक निशानी यह है कि जब उसके सामने अहले बैत की फर्द का नाम लिया जाएगा, अहले बैत के अफराद का नाम लिया जाएगा, यानी कि इमामों अलैहिस्सलाम के नाम लिए जाएंगे, तो उसका दिल नर्म हो जाएगा, उसकी आंखों में आंसू आ जाएंगे। हम और आप कितनी मरतबा ऐसा होता है कि नाम हुसैन लिया जाता है और हम रोने लगते हैं। रोने के लिए काफी है शब्बीर तेरा नाम। अब देखिए, आदम अलैहिस्सलाम की तौबा कबूल हुई हजरत इमाम हुसैन के नाम के सदके में और हुसैन है वारिस है आदम। तो देखिए कि आज अब कयामत तक जो जो इमाम हुसैन अलैहिस्सलाम के गम में रोएगा, परवरदिगार आलम उसे माफ करता चला जाएगा, उसे मगफिरत नसीब होती चली जाएगी। अल्लाह ने कैसा निजाम रखा है। अब देखिए, सवाल इस पर भी होता है कि ऐसे कैसे कि एक आंसू के बदले जन्नत मिल जाए। मैंने कल एक जुमला कहा था, उस जुमले को रिपीट कर दूं। आप अपने एक आंसू को ना देखें, आप उस हुसैन को देखें कि जिसने अपना सब कुछ अल्लाह को दे दिया। अब ये जो एक आंसू है ना, ये उस हुसैन से जुड़ गया है कि जो अल्लाह से इतना करीब है कि अगर ये एक आंसू भी उस अजीम हुसैन से जुड़ जाता है, तो आंसू जिन आंखों से निकलता है, अल्लाह कहता है कि ये आंखें कल कयामत में नहीं रोएंगी, ये आंखें कल कयामत में नहीं रोएंगी कि जो आज हुसैन पर रोई हैं। हुसैन पर रोना इंसान को माफी दिलाता है, जैसे आदम को नाम हुसैन इब्ने अली ने माफी दिलवाई। اسی طرح سے حسین ابن علی پر گریہ کرنا ہمیں اور آپ کو معافی دلواتا ہے, اور استغفار کے اور معافی اللہ سے طلب کرنے کے بہت سارے راستے ہیں کہ جن دروازوں میں سے سب سے بڑا دروازہ البقاء علی الحسین ہے. سب سے بڑا دروازہ کہ ایک ایسا دروازہ ہے کہ اس دروازے پر اگر انسان آ جائے, یعنی کہ اپنے آنسو لے کر اللہ کے پاس آ جائے, اللہ کہے گا یہ تو جو لے کر آیا ہے نا میرے پاس, اسے میں رد نہیں کر سکتا, میں نے تجھے معاف کیا. ہوتا یا نہیں ہوتا ہے, ہم ایک مرتبہ اپنے گھر کے اندر مزدور کو بلاتے ہیں, اور مزدور یا ہمارے حق میں اگر کسی نے کوئی ایسی گستاخی کر دی کہ ہمارا حق تلف کر دیا, ہمارا حق ضائع کر دیا, تو ہم کتنی مرتبہ اسے معاف کرتے ہیں. یہ ہماری کریمی ہوتی ہے, یہ ہماری سخاوت کا انداز ہے کہ ہم ہمارے حق کو تلف کرنے والے کسی انسان کو اپنی مرضی سے معاف کر دیتے ہیں. ہم نے اللہ کی معصیت کو انجام دیا جو کہ نہیں کرنا چاہیے, اللہ کو ناراض نہیں کرنا چاہیے, اس لیے کہ خدا کو ناراض کرنا حسین کو ناراض کرنے جیسا ہی ہے. لیکن اگر انسان سے غلطی ہو گئی اور وہ اگر معافی چاہتا ہے تو کہاں جائے, کہاں جائے؟ یہ اس کا کرم ہے کہ وہ کہتا ہے کہ اگر تمہارے گناہ اتنے زیادہ ہیں کہ سمندر میں موجود پانی پر موجود جاگ کے برابر ہیں, تب بھی مجھ سے نا امید نہیں ہونا, اس لیے کہ میں نے حسین کی بارگاہ میں رونے والی آنکھوں کے لیے دروازے ہمیشہ کھلے رکھے ہیں. تو اب سوال یہ انسان رونے والے سے سوال نہیں ہو رہا ہے, یہ سوال اللہ سے ہو رہا ہے. اب اگر کوئی شک کر رہا ہے نا, تو یہ شک امام حسین کے ساتھ شک نہیں ہو رہا ہے, یہ شک اللہ کے کرم میں شک ہو رہا ہے. اور کیا تھا انداز حسین ابن علی کے معافی کا انداز کیا تھا, کہ جب حر جیسا حر وقت آخر بھی آ رہا ہے, امام حسین اسے بھی واپس نہیں پلٹاتے, کہتے ہیں کہ حر آ جاؤ, تم آ جاؤ تم. اچھا مگر اگر حر بھی اگر آ رہے ہیں نا, تو وہ کیا کہہ کر آ رہے ہیں؟ دوست کیا کہتا تھا حر سے, کہ تو دیوانہ ہو گیا ہے, اس وقت میں جا رہا ہے, نہ تجھے حسین قبول کریں گے, جب واپس آئے گا تو اس فوج کا غدار کہلائے گا. ایک مرتبہ حر جملہ یہ کہتے ہیں کہ میرے دوست میں جانتا ہوں کہ میں کس در کو کھٹکھٹانے کے لیے جا رہا ہوں. اور پھر جب حر آئے ہیں تو امام حسین علیہ السلام, مولا عباس بھی آئے استقبال کے لیے, شہزادہ علی اکبر بھی آئے ہیں استقبال کے لیے, اور مولا حسین ابن علی خود اپنی سواری پر تشریف لے آئے حر کے استقبال کے لیے. وہ جملہ جو مولا حسین علیہ السلام نے اس وقت فرمایا تھا کہ جب حر نے لجام فرس پر ہاتھ ڈالا تھا کہ ثقلت کا امک یا حر, اے حر تیری ماں تیرے ماتم میں بیٹھے, تو نہیں جانتا کہ تیری کتنی بڑی خطا ہے, تو نے کیا کیا ہے, تیری ماں تیرے ماتم میں بیٹھے, وہ جملہ ایک مرتبہ تبدیل ہو گیا. جیسے ہی حر در حسین پر آ گیا, اب وہ جملہ تبدیل ہو گیا, مولا حسین علیہ السلام نے ارشاد فرمایا مخطأت امک اس سمت کل حر, اے حر تیری ماں نے تیرا نام حر رکھ کے کوئی غلطی نہیں کی تھی, اس لیے کہ انت حر فی الدنیا و سعید فی الآخرہ, اس لیے کہ تو دنیا میں بھی آزاد ہے آخرت میں بھی سعادت مند ہے. اور اس کے بعد جناب حر نے مولا حسین علیہ السلام سے یہی کہا تھا کہ اگر آپ نے قبول کر لیا تو مجھے اپنے بیٹے کا انجام بالخیر اپنی آنکھوں سے دیکھنے کی اجازت دیجیے, میں چاہتا ہوں کہ آپ اجازت دیجیے میرا بیٹا میری آنکھوں کے سامنے اپنی جان آپ پر قربان کر دے, کہیں ایسا نہ ہو کہ میری شہادت کے بعد میرا بیٹا گمراہ ہو جائے. اور اس کے بعد ایک مرتبہ حر کا بیٹا چلا جنگ کی, زخمی ہوا, جیسے گھوڑے سے گرا اپنے بابا کو سلام آخر کہا اور اپنے بابا کو مدد کے لیے بلایا. جیسے ہی حر ایک مرتبہ آگے بڑھا, ابھی جوان کے سرانے پہنچا ہی تھا, کیا دیکھا حسین ابن علی پہلے سے حر کے جوان کے سر کو اپنی زانوں پر رکھے بیٹھے ہیں. حر نے کہا مولا آپ کیوں تشریف لے آئے؟ ایک مرتبہ آقا حسین نے کہا نہیں جانتا, جوان لاشا بوڑھا باپ ہے, میں سلام عرض کروں گا غریب زہرا حسین ابن علی پر. آقا حر کے جوان کا خیال, حر کے بڑھاپے کا خیال, مگر ہے جب اپنے جوان کے سرانے پہنچے ہیں کوئی نہ تھا جو یہ کہتا اے حسین جوان لاشا بوڑھا باب ہے, بس خود ہی اپنے جوان کے سینے سے برچی کا ٹوٹا ہوا پر. الا ولعنت الله على القوم الظالمين وسيعلم الذين ظلموا على محمد اي منقلب ينقلبون. نماز وحشت کی التماس سے مرحوم محمد یوسف ابن محمد حسین، ایک سورہ فاتحہ کی تلاوت کی گزارش ہے گلاب دین مرحوم کے لیے اور غلام صغرا کے لیے اور محمد یوسف ابن محمد حسین، آپ تمام کے مرحومین، متعلقین کے مرحومین، لواحقین کے مرحومین، شہداء کربلا علیہم الصلاۃ والسلام، شہداء راہ حق، آئمہ اطہار علیہم الصلاۃ والسلام کو شامل کرتے ہوئے، رحم اللہ من قرأ الفاتحہ. بسم اللہ الرحمن الرحیم، الحمد للہ رب العالمین، الرحمن الرحیم، مالک یوم الدین، ایاک نعبد وایاک نستعین، اہدنا الصراط المستقیم، صراط الذین انعمت علیہم غیر المغضوب علیہم ولا الضالین. اللہم اغفر للمؤمنین والمؤمنات والمسلمین والمسلمات، الاحیاء منہم والاموات، تابع بیننا وبینہم بالخیرات، انک مجیب الدعوات، انک غافر الخطیات، انک علی کل شیء قدیر. پروردگارہ تجھے واسطہ محمد و آل محمد کا، ہماری اس عبادت کو اپنی بارگاہ سے مقبول و منظور فرما. پروردگارہ جو جو حاضرین فرش عزا پر اپنی حاجتیں، خواہشیں، فرمائشیں لے کر آئے ہیں، تمام کی حاجات شرعیہ کو روا فرما. اے خدا، معرفت اہل بیت علیہم السلام کا رزق ہم سب کو نصیب فرما. پروردگارہ امام زمانہ علیہ الصلاۃ والسلام کے ظہور میں تعجیل فرما. امام کے صدقے میں ہمارے مرحومین کی قبروں پر اپنی رحمتوں کی بارش فرما. امام کے صدقے میں ہمارے جوانوں کو علم کی دولت سے مالا مال فرما. امام کے صدقے میں ہماری مشکلات کو حل فرما. امام کے صدقے میں ہمارے رزق مادی و معنوی میں اضافہ فرما. اے خدا، امام کی تعلیمات کے مطابق ہم سب کو اپنے گھروں کے ماحول کو ڈھالنے کی توفیق عنایت فرما. چین دنیا میں ملے، راحت عقبا مل جائے، شدت عشق ملے، غم کا سلیقہ مل جائے. کاسائے دل لیے حاضر ہیں در دولت پر، فاطمہ آپ کی اولاد کا صدقہ مل جائے. ماتم حسین یا حسین. Thank you.
Yeah. Yeah. اللهم صل على محمد وآل محمد وآل الفرج. جملہ مومنوں میں مومنات کی جملہ مشکلات اور امراض کے تخفیہ کے لیے بلند تر صلوات. متوجہ بزیارت. السلام علیکم یا نبی اللہ, السلام علیکم یا رسول اللہ, السلام علیکم یا رحمت للعالمین, السلام علیکم یا خاتم النبیین, السلام علیکم یا فاطمۃ الزہرا سید نساء العالمین, السلام علیکم ائمۃ البقیع جمیعا ورحمۃ اللہ وبرکاتہ. السلام علیکم یا مولانا یا امیر المومنین یا ابن طالب علیہ السلام, السلام علیکم یا ابا عبد اللہ وعلى الارواح الذي هلت بفنائك وعلى ختم رحلك, علیک منی سلام اللہ ابدا ما بقیت وبقی الليل والنهار ولا جعلہ اللہ آخر احد منی لزیارتکم. السلام علی الحسین وعلى علی ابن الحسین وعلى اولاد الحسین وعلى اصحاب الحسين بالاخص سيدي ومولاي ابا الفضل عباس ابن امير المؤمنين, السلام عليك ابن سيد الوسيجين, السلام عليكم ائمه الكاظمين وسمره جميعا ورحمه الله وبركاته. السلام علیکم یا غریب الغرباء, السلام علیکم یا معین الضعفاء والفقراء, السلام علیکم یا مغیث الشیعة والزبار فی یوم الجزاء, السلام علیکم یا ایها الرضا, السلام علیکم علی عبدک المعصوم جمیعا ورحمۃ اللہ وبرکاتہ. السلام علیکم یا مولانا یا صاحب الاسر والزمان, الامان 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 من فتنة الزمان من شر الشیطان, السلام علیکم یا خلیفۃ الرحمن, السلام علیکم یا شریف القرآن, السلام علیکم یا مظہر الایمان, السلام علیکم یا دافی الظلم والعدوان, السلام علیکم یا کامل الکفر والطغیان. اجل اللہ تعالی فرجک وسهل اللہ تعالی مخرجک وظهورک وجعل اللہ من انصارک و حوانک و شیعتک و محبیک جمیعا ورحمت اللہ وبرکاتہ.